الحمد لله رب العالمين والصلاة والسلام على خير خلقه محمد وعلى آله وصحبه أجمعين ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فقد قال الله تعالى في كلامه المجيد وأقمنا الصلاة وآتينا الزكاة وأطعنا الله ورسوله उपस्थित भएका साथी भाइ र हाम्रा दिदी बहिनीहरू आजको यस शुभ अवसरमा म तपाईँहरूलाई महिलाको नमाजको बारेमा र महिलासित विशिष्ट समस्याहरूबारे केही लाभदायक कुराहरू तपाईँहरू सामुन्ने राख्ने आँट गरेको छु। मलाई आशा छ कि यसद्वारा तपाईँलाई लाभ पुग्नेछ र म अल्लाहसित यो बिन्ती पनि गर्दछु कि अल्लाह हामी सबैलाई सत्य कुरा भन्ने र त्यसै बमोजिम आफ्नो पूर्ण जीवनमा कार्यरत रहने सो अवसर प्रदान गरौँ। अल्लाहले भनेको छन् व अकिमन सलात व आतिन जकात व अतिअन अल्लाह व रसूलहु कि जुन महिलाहरू नमाज को आयोजना गर्दै र जकात अर्थात धर्मदान दिदै गर्छन् र अल्लाह र उसको रसूल को आज्ञा पालन गर्दछन्। सूरतुल अहजाब श्लोक नंबर 33। चाहे मुसलमान महिलाहरू नमाजलाई त्यसको निर्धारित समयमा त्यसका आधार वाजिबात र शर्तहरूको साथ आयोजित गर्नु तपाईँहरूमाथि अनिवार्य छ र जुन अल्लाहले सुरतुल अहजाबमा आदेश गरेका छन् त्यो समस्त मुसलमान महिलाहरूको लागि हो र नमाज इस्लामका आधारहरूमध्ये दोस्रो प्रमुख आधार हो र यो इस्लामको मूल स्तम्भ पनि हो र यसलाई त्याग्ने मान्छे इस्लाम धर्मबाट निष्कासित भइहाल्छ र यसलाई त्याग्नु नास्तिकता हो। यसर्थ पुरुष र महिलाहरूमध्ये जसले पनि नमाजको आयोजना गर्दैन त्यो अधर्मी र नास्तिक हो, मुस्लिम होइन र अकारण नमाजलाई त्यसको नियमित समयबाट अवलम्बित गर्नु त्यसलाई नष्ट गर्नु सरह छ र अल्लाहले अर्को ठाउँमा भनेका छन् फखलफ मिन बादिहिम खलफुन अदाउस सलात वत्तबउस शहवात अर्थात उनीहरूपछि उनका केही यस्ता सन्तानहरू आए जसले नमाज छाडिहाले र काम वासनाको पूर्तिमा लागिहाले। सुरतु मरियम श्लोक 59-60। र इब्ने कसीरले आफ्नो तफसीरमा कुरानको व्याख्यानको किताबमा वर्णन गर्छन् कि नमाजलाई जाय गर्नुको अर्थमा व्याख्यान गर्नेहरूको कथन छ कि यसको अर्थ हो त्यसको निर्धारित मूल समयलाई नष्ट गर्नु अर्थात् त्यस नमाजलाई त्यसको निर्धारित समयमा नपढिकन त्यो समय बिते पश्चात पढ्नु र श्लोकमा आएको अर्को शब्द गैयाको अर्थमा व्याख्यान गर्नेहरूको भनाइ छ कि यसको अर्थ हो त्यो घाटा हानि जुन उनीहरू बिहोर्ने छन् र यो पनि भनिएको छ कि त्यो नरकको एउटा घाटी हो स्थान हो र महिलाका लागि पुरुषहरूको तुलनामा केही निर्देशनहरू विशिष्ट छन् जसलाई म अहिले वर्णन गर्दछु। नम्बर एक, महिलालाई न त अजान नमाजको लागि केही विशेष शब्दहरूद्वारा आह्वान गर्ने क्रम अजान दिने आवश्यकता छ न त इकामत भन्ने नै आवश्यकता छ। इकामत नमाज को लागि उभिने समय अजान जै भनिने शब्दहरू किनकि अजान यस कारण वैधानिक गरिएको छ ताकि त्यस द्वारा स्वरलाई उच्च गरियोस्, तर महिलाको लागि स्वरलाई उच्च गर्नु जायज छैन र अजान योम एकामत महिला द्वारा भन्नु दुरुस्त पनि छैन। र मुगनीमा इमाम इब्ने कुदामा भन्छन् यस बारेमा कसैको मतभेद हामीलाई थाहा छैन। मुगनी खण्ड 2 र पेज 68। नम्बर 2, महिलाको समस्त शरीर अनुहार बाहेक छोपिएको होस् र त्यसको चरण र हत्केलीको छोप्ने बारे विद्धहरू बीच मतभेद छ र मतभेद पनि यस्तो परिस्थितिमा छ जब त्यसलाई हेर्नेवाला कुनै गैर मुहरिम अर्थात् अपरिचित व्यक्ति नहोस्। तर यदि यो सम्भावना छ कि त्यसलाई कुनै अपरिचित व्यक्ति हेर्न सक्छ भने समस्त विद्धहरूको यस कुरामा एकमत छ कि महिला आफ्नो हत्केली र चरणको पनि पर्दा गर्छ, अर्थात त्यसलाई यस्तै छोपोस् जसरी नमाज बाहेकका अवस्थाहरूमा अपरिचितहरूबाट छोप्दछ। यसर्थ त्यसमाथि अनिवार्य छ कि नमाज पढ्दा आफ्नो टाउको गर्दन र समस्त शरीरलाई छोपोस्, यहाँसम्म कि पाइलाको चरणको उपरी भागलाई पनि छोपोस्। रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, व्यस्कै युवती जसलाई रजस्वला आउन लागेको छ त्यसको नमाज अल्लाह बिना चुन्नी स्वीकार गर्दैनन्। तिर्मिजी हदीस नम्बर 377, अबू दाऊद हदीस नम्बर 641 र इब्ने माजा हदीस नम्बर 655 र अहमद भाग 6 पेज 259। र चुन्नीको अर्थ हो यस्तो कपडा जुन त्यसको टाउको र गर्दन एवं घाँटीलाई छोपोस्। र उम्मे सलमाको वर्णन छ कि उनले रसूल सल्लल्लाहु अलैहि वसल्लम सित सोधिन कि के महिला दिरा एक प्रकारको मिड्डी जस्तो लगाउने वस्त्र र चुन्नी लगाएर बिना लुङ्गी लगाइकन नमाज पढ्न सक्छ? त रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, इदा कान दिरु साबिगन युगत्ति दुहुर कदमाई, यदि दिरा यति लामो होस् कि त्यसको चरणलाई पनि छोपेको होस् भने बिना लुङ्गी नमाज पढ्न सक्छ। अबु दाऊद हदीस नम्बर 640 र मालिकले पनि यसलाई वर्णन गर्नुभएको छ हदीस नम्बर 326। त उपरोक्तका दुवै हदीस यस कुरालाई प्रमाणीकरण गर्छन् कि महिलालाई अनिवार्य छ कि त्यो आफ्नो नमाजमा आफ्नो टाउको र गर्दनलाई पर्दामा राखोस्, जस्तो कि यस कुरामाथि हजरत आइसाको हदिसले पनि प्रमाणीकरण गर्यो। र महिला आफ्नो पूर्ण शरीरलाई छोपोस्, यहाँसम्म कि त्यसको चरण पनि दर्शित नहोस्, जस्तो कि यस कुरालाई हजरत उम्मे सलमाको हदिसले प्रमाणीकरण गर्यो। र महिलाहरूको लागि नमाजमा अनुहार खोल्नु जायज छ जबकि त्यसलाई कुनै अपरिचित व्यक्ति हेर्नेवाला नहोस्, किनकि यसै कुरामाथि विद्धहरूको सहमति छ। शेखुल इस्लाम इब्ने तैमिया आफ्नो फतावा संग्रहको 22 खण्ड 113-114 पेजमा भन्छन्, यदि महिला एक्लै नमाज पढिराखेको होस् तै पनि चुन्नी लगाउनु आवश्यक छ, तर आफ्नै घरमा नमाज बाहेकको अवस्थामा आफ्नो टाउकोलाई पनि खोल्न सक्छ र श्रृङ्गार गरेर नमाज पढ्नु नै अल्लाहको हक हो भक्तहरूमाथि। यसर्थ कसैको लागि जायज छैन कि त्यो निवस्त्र भएर काबाको परिक्रमा गरोस्, चाहे रात्रिको समय त्यो एक्लै परिक्रमा किन नगरिरहेको होस्। यस्तै मान्छेको लागि यो पनि जायज छैन कि त्यो निवस्त्र भएर नमाजमा कि त्यो निवस्त्र भएर नमाज पढोस्, चाहे एक्लै किन नहोस्। अनि भन्नुहुन्छ, यसर्थ नमाजमा पर्दा गर्नुको निर्देशनको कारण त्यसको गुप्तङ्ग सुदर्शित हुने भए होइन, अर्थात् अपरिचित मान्छेको दृष्टिबाट लुकाउनुको कारण होइन, बरु सिङ्गार गरेर नमाज पढ्नुको कारणले यस्तो आदेश गरिएको छ। रमगुनीको भाग 2 पेज 328 भनिएको छ कि रह्यो कुरो स्वतन्त्र महिलाको शरीरको, त त्यसलाई त्यसको पूर्ण शरीरलाई छोप्नु अनिवार्य छ र यदि त्यसको शरीर मध्ये केही जाहिर भयो भने त्यसको नमाज भङ्ग भयो, यस अवस्था बाहेक कि जाहिर भएको अति थोरै होस्। र यसलाई इमाम मालिक र शाफई ओम औजाईले पनि भनेका छन्। नम्बर 3, महिला आफ्नो नमाजमा रुकु र ढोक गर्दा आफ्नो शरीरलाई फराकिलो नगरिकन समेटेर संकुचित गराओस्। मुगुनीको भाग 2 पेज 258 वर्णित छ कि महिला रुकु र ढोक गर्दा आफ्नो इन्द्रियहरूलाई फराकिलो नगरिकन संकुचित राख्दछ। बरु बस्दा यता दुबै पाइला माथि बसोस् वा दुबै पाइलालाई आफ्नो दायाँ तर्फ पसारेर बसोस्, तर तवर्रुक र इफ्तिराश नगरोस्, किनकि वर्णित तरिकाले बस्नुमा अधिक पर्दछ। र इमाम नववी मजमू को भाग 3 पेज 455 मा भन्छन् कि इमाम शाफई को मुख्तसर मा भनाई छ कि नमाज का कार्यहरू गर्नुमा महिला र पुरुषहरू बीच कुनै भिन्नता र फरक छैन, तर महिला को लागि आफ्ना अंगहरूलाई संग्रहित अर्थात जम्मा गरेर बस्नु उत्तम छ, अर्थात ढोगमा आफ्नो पेटलाई तिर्घासिता मिलाउनु र यस्तै रुकुमा पनि गर्नु र समस्त नमाजमा यस्तै तरिकाले अंगहरूलाई जम्मा र संकुचित गरेर पढ्नु मुस्तहब र उत्तम छ। नम्बर 4, महिलाहरूले कुनै महिलाको इमामतमा नमाजको आयोजना गर्नु बारे विद्धहरूको मतभेद छ। केही यसलाई सही भन्छन् त केही मात्र ग्राह्य भन्छन्, तर अधिकांश विद्धहरूको दृष्टिमा यस्तो गर्नुमा कुनै आपत्ति छैन, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले उम्मे बकरालाई यो आदेश दिएका थिए कि आफ्नो परिवार की महिलाहरूको उनी इमामत गराउन्। यसलाई अबू दाऊदले वर्णन गरेका छन् र इब्ने खुजैमाले सही भनेका छन्। र केही विद्धहरूको दृष्टिमा यस्तो गर्नु सही छैन, त केही विद्धहरूको दृष्टिमा यस्तो गर्नु मकरूह अप्रिय छ, त कतिपय विद्धहरू यसलाई नफली नमाजमा जायज भन्छन् र फर्ज अर्थात अनिवार्य नमाजमा सही मान्दैनन्। तर यस बारेमा सही कुरो यो नै हो कि महिलाहरूले कुनै महिलाको इमामतमा नमाज पढ्नु मुस्तहब अर्थात उत्तम कार्य हो, र यसबारे अधिक ज्ञानको लागि हेर्नुस मुग्नी भाग 2 पेज 202 र मजमू लिन्नवी भाग 4 पेज 84-85। र यदि कुनै अपरिचित अथवा गैर मुहरिम महिलाको पाठनलाई सुनिरहेको छैन भने महिलाले नमाजमा ठूलो स्वरले पाठन गर्नुमा कुनै आपत्ति छैन। नम्बर 5, महिलाहरूको पुरुषहरूको साथ नमाज पढ्नुको लागि मस्जिदमा जानु जायज छ, तर तिनीहरूको घरमा पढिएको नमाज नै उत्तम र श्रेष्ठ छ। मुस्लिममा एउटा हदीस वर्णित छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, ला तमनउ इमा अल्लाह मसाजिद अल्लाह, अल्लाह की दासी भक्त महिलाहरूलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु। बुखारी हदीस नम्बर 858, मुस्लिम हदीस नम्बर 442 र तिर्मिजी हदीस नम्बर 570 र नेसाई हदीस नम्बर 706। र अर्को हदीसमा रसूल सल्लल्लाहु अलैहि वसल्लम को फरमान छ, अल्लाह की भक्त महिलाहरूलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु र तिनको लागि तिनको घर नै उत्तम छ। अबू दाऊद हदीस नम्बर 567। यसर्थ महिलाहरूको घरमा पढिएको नमाज नै श्रेष्ठ छ, किनकि यसमा अधिक पर्दा छ, तर यदि महिला नमाज पढ्नुको लागि मस्जिद जाओस् त निम्नका कुराहरूको रियायत गर्नु त्यसमाथि आवश्यक छ। त्यो पूर्णतया पर्दा गरेको होस्। हजरत आयशा रजियल्लाहु अन्हुको वर्णन छ कि महिलाहरू रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथमा नमाज पढ्थिन् अनि आफ्ना च्यादरहरूद्वारा पर्दा गरेर आफूमाथि बेरिएर निस्कन्थिन्। यस्तो अवस्थामा कि अँध्यारो हुने कारणले कोही उनीहरूलाई चिन्न सक्दैनथ्यो। बुखारी हदीस नम्बर 829, मुस्लिम हदीस नम्बर 654। र अर्को हदीसमा रसूल सल्लल्लाहु अलैहि वसल्लमको फरमान छ, अल्लाह की दासीलाई त्यसको मस्जिदमा जानुबाट नरोक्नु र तिनको लागि आवश्यक छ कि बिना सुगन्ध प्रयोग गरिकन निस्कुन्। अबू दाऊद हदीस नम्बर 565, अहमद भाग 2 पेज 448 र दारमी हदीस नम्बर 1279। राबु हुरैरा को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, जुन महिला ले पनि सुगंध प्रयोग गर्यो त्यो हाम्रो साथ मा अंतिम ईशा को नमाज मा उपस्थित न होस्। मुस्लिम हदीस नंबर 444, निसाई हदीस नंबर 5128। मुस्लिम ले इब्ने मसूद की स्वास्नी जैनब को हदीस लाई पनि यसरी वर्णन गरेका छन्, जब तिमी मध्य कुनै महिला पनि मस्जिद मा आओस त सुगंध प्रयोग नगरोस्। मुस्लिम हदीस नंबर 443। र इमाम शौकानी ले नैलुल अवतार को खंड 3 पेज 140-141 मा भन्छन्, उपरोक्त का हदीस हरूबाट यो प्रश्न हुन्छ कि महिला हरू को लागि मस्जिद मा उपस्थित भई नमाज पढ्नु जायज छ, जब त्यसद्वारा कुनै उपद्रव र उत्पात को शंका नहोस्, न त त्यो यस्तो कुरा नै प्रयोग गरेको होस् जसको माध्यमले उपद्रव उत्पन्न हुन सक्छ, जसरी सुगन्ध आदि। र गाडी भन्छन् त हदीसहरूबाट महिलाहरूलाई मस्जिदमा पुरुषहरूसँग नमाज कायम गर्नुको अनुमति प्रदान गरिएको बोध हुन्छ, जब तिनीहरूको उपस्थितिद्वारा कुनै प्रकारको बिगारको सम्भावना नहोस्, जसरी उनीहरूको सुगन्ध अथवा सिङ्गार आदिको कारण। त्यो महिला आभूषण वा नाना प्रकार का लुगाहरू द्वारा सिंगार गरेर ननिस्कोस्। उम्मुल मोमिनीन हजरत आयशा रजियल्लाहु अन्हा को भनाई छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले यस्तो अवस्थामा महिलाहरूलाई हेर्थे जुन अवस्थामा अहिले हामी हेरिरहेका छौं, त यिनीहरूलाई मस्जिदमा आउनुबाट उस्तै रोकिदिन्थे जसरी बनु इसराइल की महिलाहरूलाई रोकिएको थियो। बुखारी मुस्लिम। हजरत आयशा को यस कथन अन्तर्गत इमाम शौकानी नैलुल अवतारमा भन्छन्, जुन अवस्थामा हामी महिलाहरूलाई हेरिरहेका छौं, यदि यसै अवस्थामा यिनीहरूलाई रसूल सल्लल्लाहु अलैहि वसल्लम हेर्थे, यसको अर्थ हो राम्रो राम्रो लुगा लगाएर आउनु, सिंगार गरेर आउनु, बेपर्दा भएर आउनु र सुगन्ध लगाएर आउनु, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम को जीवन काल मा महिलाहरू बाक्लो लुगा लगाएर पूर्ण पर्दा गरेर निस्कन्थिन। र इमाम इब्नुल जौजी रहमहुल्लाह अहकामुन निसा नामक किताब को पेज नंबर 39 मा भन्छन्, महिला को लागि यो नै उचित छ कि घर बाटा बाहिर निस्कनु बाटा सावधानी अपनाओस्, किनकि यदि त्यो आफूलाई सुरक्षित ठान्छे तै पनि मानिसहरू त्यसबाट सुरक्षित छैनन्। यसर्थ यदि त्यसलाई घरबाट निस्कनुको अति आवश्यकता होस् भने आफ्नो श्रीमानबाट अनुमति लिएर पूर्ण पर्दा गरेर निस्कोस् र यस्तो बाटोमा हिँडोस् जहाँ मानिसहरूको भिडभाड र हुल नहोस् र बजार योम हुलका ठाउँहरूबाट बाँच्ने प्रयत्न गरोस्, बरु बाटो र सडकको किनारबाट हिँडोस् किनकि त्यहाँ भिड कम हुन्छ। यदि मात्र एक्लै महिला होस् तै पनि त्यो पुरुषहरूको पंक्तिको पछाडी एक्लै उभोस्, जस्तो कि हजरत अनस को त्यस हदीसमा छ जसमा यो वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले एक दिन उनीहरूलाई नमाज पढाएका थिए, त त्यस नमाज को अवस्था वर्णन गर्दै हजरत अनस भन्छन्, मारा एउटा टुहुरो बालक उहाँ सल्लल्लाहु अलैहि वसल्लम को पछाड़ी पंक्ति बनाएर उभे र वृद्ध हामी दुबै पछाड़ी उभिन। बुखारी हदीस नंबर 373 र मुस्लिम हदीस नंबर 658। र उनै द्वारा बड़ी इच्छा कि मेरो घर मा मार एउटा टुहरो बालक उहाँ सल्लल्लाहु अलैहि वसल्लम को पछाड़ी नमाज पढ़े, यस्तो अवस्था मा कि हाम्रो आमा उम्मे सुलैम हामी दुबै पछाड़ी उभेकी थिइन। बुखारी हदीस नंबर 694, मुस्लिम हदीस नंबर 660। तर यदि एक भन्दा अधिक महिला पुरुषहरूसँग मस्जिदमा उपस्थित होउन् त सबै मिलेर पुरुषहरूको पंक्ति पछाडि एउटा पंक्ति बनाउन्, किनकि रसूल सल्लल्लाहु अलैहि वसल्लम पहिला पुरुषहरूको पंक्ति अनि बालकहरूको पंक्ति अनि महिलाहरूको पंक्ति बनाउने आदेश गर्थे। यस कुरालाई अहमदले वर्णन गरेका छन्। र हजरत अबू हुरैरा रजियल्लाहु अन्हु को वर्णन छ कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु भयो, खैरु सुफूफिर रिजाल अव्वलुहा व शर्रुहा आखिरुहा, وخير صحف النساء آخرها وشرها أولها پروس ہرو کو لگی سروت کرشت پنکتی اگلو پنکتی ہو رسبائی بندہ گھرڈت پنکتی پچھلو پنکتی ہو رمہلہ ہرو کو لگی سروت کرشت پنکتی پچھلو پنکتی ہو رسبائی بندہ گھرڈت پنکتی اگلو پنکتی ہو مسلم حدیث نمبر 440 ترمیزی حدیث نمبر 224 نسائی حدیث نمبر 820 تدوبئی حدیث دوارا یو پرشت بھائیو کی مہلہ ہرو کو لگی پروس ہرو کو پچھاڑی پنکتی بنائن چھا رجبا انہی ہرو پروس ہرو پچھاڑی نماز پڑھون تیتا اوتا دایا بایا طرف بیباجید بھائرہ نہ پڑھون چاہے تیو تراویح کو نماز ہو سوا انیواری نماز جبا امام نماز ما برسوس ہوا گلتی گروس تا مہلہ ہاتھ لے تالی بجائے رہا تیسلائی ساودھان گروس جستو کی رسول صلی اللہ علیہ وسلم کو فرمان چھا اذا نابکم فی الصلاۃ شیئن فلیصبح الرجال ولیصفق النساء جبا نماز ما بھائے کو اوستھا ماتی می مدھے کسائل یا آپت بپتی پروس تا پروس ہرو تسبیح بھنون را مہلہ ہرو تالی بجاؤن بخاری حدیث نمبر 1177 مسلم حدیث نمبر 421 تیو حدیث مہلہ لا یون متی پردان گر چھا کی نماز کو اوستھا ما کو نئی آوشکتا پرے ما تیو تالی بجاؤس رتے سی آوشکتا مدھے امام کو بھول چوک پنی ہو ریس تو آدیش یس کارڑ چھا کی نکی مہلہ کو سور مانی سرو کو لگی اپدرو کو مادھیم ہو یسر تھا مہلہ لائی بولنو کو سٹا ما تالی بجاؤنو کو آدیش گریے کو چھا جبا امام سلام فیروس تا ترنتی مہلہ ہرو مسجد باٹا نسکنے پریتن گرون را پروس ہرو بسی راکھن تاکہ مہلہ ہرو سیتا ملاپ نہ ہوس حضرت ام سلمہ رضی اللہ عنہ بھنچن کہ جبا رسول صلی اللہ علیہ وسلم فرض نماز کو سلام فیرد تھے تا مہلہ ہرو او بھی حال تھین را رسول صلی اللہ علیہ وسلم تیستے بسی راکھتے تیتی سمائی سما جتی اللہ چاہن تھیو انی جبا رسول صلی اللہ علیہ وسلم اب تھے تا مانس ہرو پنی او بھی حال تھے تزہری بھنچن کہ یس تو یس کرڑ گر تھے تاکہ مہلا ہرو گئی حالون را یس بارے اللہ نے ادھک جانی چھا یس لائی بخاری لے ورنن گرے کا چھن را ہرنس اشرح الکبیر المکنے کھنڈ ایک پیج 422 را امام شوکانی نیل الاوتار کو بھاگ دوئی پیج 326 ماں بھنچن یس حدیث دوارا یو پرڑا مل چھا کی امام کو لگی یو اچھی طرح اتم چھا کی تیو مقتدی ہرو کو اوستھا کو ریایت گروس ریستو کورا ہرو سیتا باجوس جن کو نئی اوید کاریہ کو مادھم بھائی حالوس را آچھیب کا ٹھاؤں ہرو باٹا باچوس را گھر کو ساتھے باٹو ہرو ماں پنی مہلہ ہرو مہلہ را پروس ہرو کو ملا باٹا ٹاڑھا رہوس رتیس کو مادھیم نہ بنوس را امام نووی مجموع کو کھنڈ 3 پیج 455 ماں بھنچن ساموہک نماز کو آیوجنا ماں مہلہ ہرو پروس باٹا کے ہی کورا ہرو ماں بھن چھن جس مدھے پہلو یو ہو کی ساموہک نماز مہلہ ہرو کو لاگی انوار رہتا قیدا یکت چھائینا دوسرو یوٹی مہلہ بھائی ماں پروس کو پچھاڑی اوپ چھے نہ کی تیس کو ساتھ ماں جسری کی پروس ہرو اوپ چھن تیسرو مہلہ ہرو کو امامت کرنے مہلہ سمست مہلہ ہرو کو ماجھا ماں اوپ چھے چوتھو جبا مہلہ ہرو پنکتی بد طریقہ لے پروس ہرو کو پچھاڑی نماز پڑھچن تا انہی ہرو کو انتیم پنکتی پرتھم پنکتی باٹا سرشت ہوں چھا تا اپروکت کا کورا ہرو باٹا یو پرشت بھائیو کی مہلہ ہرو را پروس ہرو بیچ ملاب جائے چھینا مہلہ ہرو کو عید کو نماز کو لاگی جانو ام عطیہ رضی اللہ عنہ کو ورنن چھا کی رسول صلی اللہ علیہ وسلم نے ہمی ہرو لائیو آدیش گرنو بھائیو کی ہمی عید الفطر را عید الاضحا کو نماز کو لاگی نو یوتی دلہی سانی بالکار را رجسولاما بھائی کی مہلہ ہرو لائی پنی اپستید گراؤں تا رہو رجسولاما بھائی کی مہلہ ہرو کو کورو تا اونی نماز نہ پڑھون رائی اوٹا حدیث ما چھا کی اونی نماز پڑھنے ٹھاؤں ما نہ جاؤن انی رجسولاما بھائی کی مہلہ ہرو پنی پنی ما را مسلمان ہرو کو یاچنا ما شامل ہون بخاری حدیث نمبر 1569 مسلم حدیث نمبر 890 را امام شوکانی کو بھنائی چھا یو حدیث را یسائی ارتھلائی بودھگر نے ارو حدیث ہرو باٹا یو پرشت ہن چھا کی دوبائی عید ہرو ماں مہلہ ہرو لائی عیدگاہ جانو پرماری کورو ہو चाहे महिला नवयुवना होस वा बालिका वृद्धा होस वा विधवा वा रजस्वलामा अथवा सुतकेरीमा भएकी महिला होस, तर यदि कुनै महिला सोग इद्दतमा छे वा यस्तो सुन्दरी छे कि त्यसको जानुले विद्रोह अथवा अश्लीलताको आशंका छ वा अरू कुनै कारण छ भने त्यो ईदगाह नजाओस्। हेर्नुहोस् निउलुल अवतार, नैलुल अवतार भाग 3 पेज 306। रशेखुल इस्लाम ने तैमिया मजमू फतावा को भाग 6 र पेज 458 मा भन्छन्, अस्थावान महिलाहरूलाई यो खबर दिइएको छ कि उनीहरूको नमाज घरमै श्रेष्ठ छ। जुमाको नमाज र सामूहिक नमाजमा उपस्थित हुनुको तुलनामा ईदको नमाज बाहेक र ईदको नमाजमा उनीहरूलाई पनि उपस्थित हुने आदेश छ र यस आदेशको तत्त्वदर्शिता बारे अल्लाह नै अधिक ज्ञानवान छ। तर मेरो दृष्टिमा यसका अनेकौं कारणहरू छन् जसमध्ये केही यी हुन्। नम्बर 1, किनकि ईदको नमाज सालमा मात्र 2 पटक हुन्छ, जुमा र सामूहिक नमाज विपरीत। यसै कारण ईदमा उनीहरूलाई पनि उपस्थित हुने आदेश गरियो। नम्बर 2, र यस कारण पनि किनकि त्यसको विकल्प छैन जबकि जुमा र सामूहिक नमाजको विकल्प छ, र त्यो हो घरमै जुहरको नमाजको आयोजना गर्नु, र यो नै त्यसको लागि जुमाको नमाज हो, अर्थात् महिलाको लागि जुमाको नमाज हो। नम्बर 3, ईदको नमाजको लागि मैदान र कुनै चौर तरफ निस्कनुमा हजको अनुरूपता देखिन्छ केही विशेषताको कारण, र यसै कारण ईदे अकबरी त्यसलाई भनिन्छ जसमा हाजीहरू हजको मौसममा हज गर्ने उद्देश्यले भेला हुन्छ। र साफईहरूले महिलाको ईदको नमाजमा सहभागी हुनुको लागि यो शर्त राखेका छन् कि त्यो महिला अति सुन्दरी र सिङ्गार युक्त नहोस्। इमाम नवी मजमूको भाग 5 पेज 13 मा भन्छन् कि इमाम शाफई र उनका साथीहरूले भनेका छन् कि अति सुन्दरी नभएको र सिङ्गार नगरेको महिलाहरू मात्र ईदको नमाजमा उपस्थित हुन्, तर सुन्दरी र सिङ्गार गरीकी महिलाहरूको उपस्थिति अप्रिय कुरो हो। र अगाडि भन्छन्, र जब महिला ईदको नमाजको लागि निस्कोस् त सामान्य लुगा लगाएर निस्कोस् र अति राम्रो लुगा लगाएर ननिस्कोस्, र यो शर्त ती महिलाहरूको लागि छ जुन वृद्ध भइसकेका छिन्, जिनमा सहवासको कुनै चाहना बाँकी छैन, तर नौ युवती र सुन्दरी महिलाहरूको लागि ईदगाह जानु नै मकरूह अर्थात अप्रिय छ, किनकि यिनीहरूद्वारा उपद्रव र अश्लीलताको सम्भावना छ। त यदि यो भनियोस् कि यो कुरो त उपरोक्तमा वर्णित उम्मे अतियाको हदीस विरुद्ध छ, त हामी भन्छौँ कि बुखारी मुस्लिमको हदीसमा जसलाई हजरत आइसाले वर्णन गर्नु भएको छ, जसमा उहाँको यो भनाइ छ कि यदि रसुल सल्लल्लाहु अलैहि वसल्लमले आजकी महिलाहरूको अवस्था र सिङ्गारलाई हेरेको भए उनीहरूलाई मस्जिद आउनुबाट उस्तै मनाही गरिदिन्थे जसरी बनी इसरायलकी महिलाहरूलाई मनाही गरिएको थियो। र यस कारण पनि किनकि वर्तमान कालमा बुराई र उपद्रव एवं निर्लज्जताका अत्याधिक र नवीन स्रोतहरू विस्तृत भइसकेका छन् पहिलाका युगहरूको तुलनामा, र यस बारे अल्लाह नै अधिक ज्ञानवान छ। र इमाम इब्नुल जौजी अहकामुन निसा नामक किताबको पेज नम्बर 38 भन्छन्, मेरो भनाइ छ कि हामीले यो प्रश्न पारे कि महिलालाई निस्कनु जायज छ, तर यदि तिनीहरूद्वारा उत्पातको सम्भावना होस् भने ननिस्कनु नै श्रेष्ठ हुन्छ, किनकि पहिलाका युगमा महिला र पुरुषहरू जुन अवस्थामा थिए आजका महिला र पुरुषहरू त्यसबाट भिन्न अवस्थामा छन्, अर्थात् उनीहरू अति सत्कर्मी सदाचारी थिए जुन आज लुप्त भइसकेको छ। त हे आस्थावान महिलाहरू, यति कुराहरूद्वारा यो प्रश्न भइहाल्यो कि तिमीहरूको लागि ईदको नमाज पढ्नुको लागि ईदगाह जानुको अनुमति छ यस शर्तको साथ कि तिम्रो हावभाव वैधानिक होस् र त्यहाँ जानुको उद्देश्य अल्लाहको निकटता प्राप्त गर्नु होस् र मुसलमानहरूको साथ पुण्यमा सहभागी हुनुहोस् र तिनीहरूको याचनामा सामेल हुनुहोस् र इस्लामको अनुष्ठानको प्रदर्शन गर्नुहोस्, तर यसको उद्देश्य सिङ्गारलाई प्रदर्शित गर्नु वा बिगारको उत्पात गर्नु कदापि होइन, यसर्थ यस कुराबाट सधैँ सचेत रहनु होला। अब म अन्त्यमा अल्लाह सित यो याचना गर्दछु कि हे अल्लाह, हामी सबैलाई इस्लाम को अनुसरणकारी बनाओ रहे अल्लाह हमारा दीदी बहनी हरुलाई इस्लाम का निर्देशन हरु बमोजिम उनी हरु का जीवन हरुलाई व्यतीत करने सुअवसर र सौभाग्य प्रदान कर र उनी हरुमा यदि के ही कमी कोताही छ त्यसमा आवरण हाल र उनी हरुलाई सत्य पथमा लगाएर उनी हरुलाई पनि स्वर्गमा स्थान प्रदान कर। वाखरु दुआवाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।